रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। स्वदेशमै रोजगारी सृजना गर्न सिपदेखि पुँजी र बजारदेखि प्रविधिसम्मलाई ध्यान दिएर बजेट व्यवस्थापन गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा स्पष्ट। एसियाली विकास बैंक एडीबीद्वारा नेपाललाई करिब 30 अर्ब बराबरको आर्थिक सहयोग उपलब्ध गराउने। आज थप 239 जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या 1811। बाँकेको राप्ती सोनारीमा भएको सवारी दुर्घटनाका मृतक 12 जनाकै शव शनाखत। र कोरोना संक्रमणकै बीच भारत सरकारद्वारा आंशिक रूपमा रेल सेवा शुरू। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक 2077 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले विनियोजन विधेयक 2077 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो। यसअघि बैठकको प्रतिनिधि सभामा आर्थिक वर्ष 2077-78 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर खतिवड़ाले वैदेशिक सहयोगहरू राष्ट्रिय हितमा रहने भन्नुहुँदै राष्ट्रिय प्राथमिकताको आधारमा खर्च गरिने स्पष्ट पार्नुभयो।
निजी क्षेत्रलाई जाने कर्जालाई विस्थापित नगर्ने गरी सरकारले बजारबाट आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको छ। अहिले कोविडको संक्रमण जोखिम बढ्दै गर्दा अन्तर्राष्ट्रिय धात्र निकायहरूको अत्यन्त राम्रो रेस्पोन्स छ। एमसीसीको सहयोगमा हामीले बजेटमा गत 3 वर्षदेखि नै निरन्तर केही कार्यक्रमहरू गर्दै आएका छौं। आगामी वर्षको बजेटमा पनि त्यो कार्यक्रम राखिएको छ। त्यो कार्यक्रमको अमेरिकी सहयोगको रकम त्यो बेला मात्र निकासा हुन्छ जुन बेला हामीले संसदमा विचाराधीन रहेको सम्झौता पत्र संसदले अनुमोदन गर्छ। राष्ट्रिय प्राथमिकतामा, राष्ट्रिय स्वार्थमा, राष्ट्रिय हितमा मात्रै विदेशी सहायता प्रयोग गर्छौं र यसरी सहायता प्रयोग गर्दा बजेट सहयोगलाई प्राथमिकता दिन्छौं किनभने त्यसमा शर्तहरू कम हुन्छन् र यही कुरा सबै प्रकारका सहायता सम्झौतामा लागू हुन्छन्। चाहे त्यो अमेरिकी सहायता होस्, चाहे त्यो बेलायती सहायता होस्, चाहे त्यो अरू कुनै द्विपक्षीय सहायता होस्, यही हाम्रो राष्ट्रिय प्राथमिकतालाई, राष्ट्रिय हितलाई ध्यानमा राखेर हाम्रा सहायताका कार्यक्रमहरू अघि बढ्छन्।
अर्थमन्त्री डाक्टर खतिवड़ाले चालू खर्चभित्र कतिपय पुँजीगत प्रकृतिका खर्चहरू पनि समावेश भएकाले चालू खर्च बढ़ी देखिएको र त्यसमा मितव्ययिता अपनाउने बताउनुभयो। उहाँले अघिल्लो वर्षको तुलनामा स्वास्थ्य क्षेत्रमा दोब्बर बजेट छुट्याइएको स्पष्ट पार्नुहुँदै कोरोना संकटका लागि थप 6 अर्ब रकम विनियोजन गरिएको समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले स्वदेशमा नै रोजगारी सृजना गर्न सिपदेखि पुँजी र बजारदेखि प्रविधिसम्मलाई ध्यान दिएर बजेट व्यवस्थापन गरिएको स्पष्ट पार्नुभयो। उहाँले संघीयता कार्यान्वयनमा बजेटको 1/3 अंश स्थानीय तहमा गएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले वित्त आयोगको सूत्र अनुसार नै बजेट विनियोजन गरिएको र तराई मध्ये केन्द्रित छुट्टै आयोजनालाई समेत बजेट विनियोजन गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले संस्थागत विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्यको वातावरण तयार गरिए पनि सामुदायिक विद्यालय निजीलाई हस्तान्तरण गर्न नखोजिएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोनाको संक्रमण र लकडाउनमा मुलुकको आर्थिक क्रियाकलाप रोकिएकाले केही समयपछि सुचारू हुने र आर्थिक वृद्धिदर औसतमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रतिपक्षी दलका सांसदहरूले कोरोनाको महामारी फैलिरहेको समयमा पीसीआर जाँच गर्न सक्न समेत अवस्था नभएको समयमा समेत स्वास्थ्यमा अझै प्रभावकारी बजेट आउन नसकेको बताउनुभयो। बेरोजगार र रोजगारी गुमाएर स्वदेश विदेशबाट फर्केका युवाहरूलाई रोजगारी र आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा प्रभावकारी अनुदानको व्यवस्था गर्न नसकेको सांसदहरूले बताउनुभयो। सांसदहरूले बजेट असन्तुलित परम्परागत रूपमा आएको, महिलाको विकासमा ध्यान नदिएको र प्राथमिकता तोकेर आउनुभन्दा छरिएर बजेट आएको आरोप लगाउनुभयो। सत्तापक्षीय दलका सांसदहरूले भने विनियोजन विधेयक बजेटको मर्म सिद्धान्त भावना अनुरूप आएको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकहरूमाथिको छलफल यही जेठ 23, 24, 25 र 26 गतिका लागि तोकिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले विनियोजन विधेयक 2077, राष्ट्र ऋण उठाउने विधेयक 2077 र ऋण तथा जमानत 24 संशोधन विधेयक 2077 प्रस्तुत गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जनाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक 2077 प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून मन्त्री डाक्टर तुम्बा हाम्फेले राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको नेपाल सरकारको आर्थिक वर्ष 2075-76 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन 2077 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले लकडाउन थपिँदै जाँदा सुरक्षित अवस्थाको पहिचान गरी मापदण्ड कायम गरेर लकडाउन खुकुलो बनाउँदै जनजीवन सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको प्रभावकारी व्यवस्थापन गर्न र स्वास्थ्य सामग्रीको प्रभावकारी प्रबन्ध गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाल भारत सीमामा अहिले पनि हजारौं नेपाली बसिरहेको भन्दै त्यहाँ कोरोना परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले नेपालको भूमि लिपुलेख कालापानी लिम्पियाधुरा समेटिएको नक्सा आइसकेको अवस्थामा नेपालको भूमिमा भारतले निर्माण गरेको सड़कमा भारतीय सरकारको रोड पर्मिट लिएर सवारी चल्ने अवस्था आउन नदिन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले अन्तर्जातीय प्रेम सम्बन्धले रूकुम पश्चिममा निम्त्याएको घटना निन्दनीय भएको भन्दै छिटो छानबिन गरी दोषीलाई कार्यवाही गर्न र पीड़ितलाई राहत दिन माग गर्नुभयो। सांसदहरूले समाजमा सामूहिक हत्या बलात्कारको घटना बढ़दै गएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै कानूनको प्रभावकारी कार्यान्वयन गर्न र दोषीलाई कार्यवाहीको माग गर्नुभयो। लकडाउन शुरू भएपछि अस्पतालमा सुत्केरी गराउने महिलाको संख्यामा कमी आएको बालिकामाथिको हिंसा बढ़ेको तथा महिला मृत्युदर बढ़ेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि अत्यावश्यक कुराहरूलाई अत्यावश्यकीय सेवाका रूपमा व्यवस्था गरी सुचारू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक जेठ 23 गते शुक्रबार बिहान 11 बजे बस्नेछ। यसैगरी राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूबाट आगामी आर्थिक वर्षको वार्षिक अनुमान बजेटमाथिको छलफलमा राखेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले जवाब दिँदै बजेटमा आएका सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिएको बताउनुभयो। उहाँले कोरोना महामारीका कारण जीवन रक्षा गर्दै आर्थिक सबलीकरणमा अगाडि बढ़नुको विकल्प नरहेको बताउनुभयो। उहाँले सरकारको सबै क्षेत्रको दायित्वका बीच स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट राखिएको जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले बजेट सानो र स्रोत व्यवस्थापन सहितको रहेको राहत तथा पुनरुत्थानमा विशेष ध्यान दिइएको उल्लेख गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले आगामी बजेटमा केन्द्रित रही आफ्नो धारणा राख्नु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। आज थप 239 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1811 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 213 जना पुरूष र 13 जना महिला गरी 226 जना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज साँझ मन्त्रालयले दिएको जानकारी अनुसार थप 13 जना गरी एकै दिनमा 239 जनामा संक्रमण पुष्टि भएको हो। प्रवक्ता देवकोटाले धोलीखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका 18 जना र कपिलवस्तुका 2 जना गरी जम्मा 20 जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 7 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका 9 जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका 7 जना, कपिलवस्तुका 38, महोत्तरीका 2, मकवानपुरका 1, सर्लाहीका 38, सिराहाका 5 र उदयपुरका 1 गरी जम्मा 92 जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 14 जना, अछाम बैतडी डोटी र कञ्चनपुरका एक एक जना गरी जम्मा 18 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुईजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी कावासोतीका दुईजना र विनय त्रिवेणीका एकजना गरी जम्मा तीनजना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका 24 जना र जुम्लाका 19 जना गरी जम्मा 43 जना, प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका 17 जना, सल्यानका 10 जना र सुर्खेतका 5 जना गरी जम्मा 32 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। साँझ पुष्टि भएकाहरूमा पाल्पामा 2, नवलपरासीमा 1, गुल्मीमा 1, कपिलवस्तुमा 7 र रूपन्देहीमा 2 जना रहेका छन्। नेपालमा हालसम्म 59 जिल्लाका 1,667 जना पुरूष र 131 जना महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसै गरी आज थप 1 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कुल 221 जना उपचारपछि निको भई घर फर्किएका छन्। आज डण्डेलधुराका 28 वर्षीय पुरूष उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। हालसम्म 173 जना पुरूष र 48 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। दाङको तुलसीपुर स्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा आवश्यकता भन्दा बढ़ी बिरामी राखेर उपचार भइरहेको छ। 50 जनासम्म कोरोना संक्रमित राखेर उपचार गर्न सक्ने भए पनि अहिले 51 जना संक्रमितको उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो। थप बिरामी आएमा राख्ने ठाउँ र जनशक्ति पनि नपुग्ने अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका 59 जना मध्ये 8 जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्। कोरोना अस्पतालमा अहिले दाङसहित बाँके, बर्दिया, अर्घाखाँची र कपिलवस्तुका गरी 51 जना कोरोना संक्रमित भर्ना भएका छन्। कोरोना भाइरसको उपचार, रोकथाम एवं नियन्त्रणका लागि तिब्बत सरकारले प्रदेश नम्बर 1 को सरकारलाई 7,74,00,000 मूल्य बराबरको 18 प्रकारका स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको छ। मुख्यमन्त्री शेरधन राईलाई चीन नेपाल कार्यकारी परिषद प्रदेश नम्बर 1 का संयोजक मुकेश उपाध्यायले हस्तान्तरण गर्नुभयो। प्राप्त सामग्रीहरूमा पीसीआर मेसिन 2 थान, भेन्टिलेटर 3 थान, एक्सरे पोर्टेबल मेसिन 1 थान, आरडीटी किट 10,000 थान, भीटीएम भाएल 10,000 थान, स्वाब स्टिक 20,000 थान तथा सर्जिकल मास्क तथा सर्जिकल ग्लोब रहेका छन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले शुरूदेखि नै प्रदेश सरकारले प्रदेश नम्बर 1 मा कोरोना रोकथाम, नियन्त्रण एवं उपचारका लागि उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण यातायातको असुविधा हुँदा देशका विभिन्न क्षेत्रमा उत्पादित तरकारीले बजार पाउन सकेको छैन। तरकारी बेच्ने समय समेत सीमित भएकाले एकातिर किसानका उत्पादनले बजार पाउन सकेको छैन भने अर्कोतिर उपभोक्ताहरू महँगो मूल्यमा तरकारी किन्न बाध्य भएका छन्। संवाददाता सरिता खनालको रिपोर्ट।
तरकारी पसलहरू बिहान एक टाइम मात्रै खोल्छ, 10 बजे भन्दा अगाडिसम्म मात्रै। आजको तरकारी त भोलिसम्म राख्दाखेरि त बिग्रिन्छ। 20-30 रुपियाँ किलोले जोखेर ल्याएको सामानहरू 5 रुपियाँ 6 रुपियाँले पनि नबिके अवस्था, फ्याल्न पर्ने अवस्थाहरू धेरै छन्, बिग्रेर कुहिरहेको छ। बेलुका पनि 1-2 घण्टा टाइम भएको भए चाहिँ बजारमा अलिकति तरकारीले ठाउँ पाउँथ्यो कि।
उहाँ हुनुहुन्थ्यो बानेश्वर तरकारी बजारका थोक तरकारी व्यापारी राजेन्द्र बस्नेत। तरकारी बजार बिहान केही घण्टा मात्रै खुल्ने हुँदा सस्तो मूल्यमै तरकारी बिक्री गर्दा पनि खपतमा कमी आएको थोक विक्रेताहरूको भनाई छ। सस्तोमा बेच्दा समेत तरकारीले बजार नपाएर कुहिएर फाल्नु पर्ने थोक व्यापारीले बताइरहँदा उपभोक्ता भने महँगो मूल्यमै तरकारी किन्नु परिरहेको बताउँछन्। उपभोक्ताहरू राधा थापा र पुष्पा भट्ट।
होलसेलमा त सस्तै छ भन्छन्, थोरै चाहिनेलाई होलसेलमा अब बेच्दैनन्। हामीले सानसानो पसलबाट ल्याउँदा पहिला भन्दा थोरै सस्तो भए पनि त्यस्तो धेरै फरक छैन।
होलसेलमा जाने हो भने त सस्तै पाइन्छ, तर अब हामी थोरै थोरै खाने मान्छे रिटेलरमा जाँदाखेरि चाहिँ अब पहिला जस्तै नै हो।
काठमाडौँ उपत्यका भित्रको सबैभन्दा ठूलो तरकारी बजारको रूपमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य अवस्थामा दैनिक 800 सयदेखि 850 टनसम्म तरकारी भित्रिने गर्दथ्यो भने लकडाउन शुरू भए यता त्यसको झण्डै आधा अर्थात दैनिक 450 टन तरकारी भित्रिने गरेको छ। किसानबाट सस्तोमा खरिद गर्ने र थोक विक्रेताले पनि केही नाफा राखेर बिक्री गर्ने गरे पनि खुद्रा विक्रेताले भने महँगोमा तरकारी बेच्ने गरेकाले बजार अनुगमनमा जोड़ दिनुपर्ने कालीमाटी फलफूल तथा तरकारी बजारका उपनिर्देशक एवं प्रवक्ता विनय श्रेष्ठ बताउनुहुन्छ।
कालीमाटीमा 450 टन दैनिक रूपमा सामानहरू आइरहेको छ, सीमित समयमा बेचिसक्नु पर्ने, बिक्री नभएको वस्तु स्टकमा राख्नु पर्ने, भोलि त अब नयाँ फ्रेस सामान आइसक्छ, नयाँ फ्रेस सामान आएपछि पुरानो सामान वस्तुहरू कसैले किन्दैन, किसानले एकदमै न्यून मूल्य पाएको, उपभोक्ताले तर्को मूल्य तिर्नु परेको जुन किसिमको गुनासो छ त्यो गुनासोलाई सम्बोधन गर्नको लागि अनुगमनकारी तयार पनि सक्रिय हुनुपर्ने मैले देखेको छु।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले भने तरकारीहरू छिटो बिग्रिने र कुहिने भएकाले स्थानीय तहहरूको समन्वयमा कृषि बजारहरू चालू राख्नका लागि स्थानीय तहहरूलाई अनुरोध गरिएको जानकारी दिनुहुन्छ।
सुरक्षाका मापदण्डहरू अप्नाएर तरकारी बजार सञ्चालन गर्ने भन्ने हिसाबले स्थानीय प्रशासनहरूसँग र पालिकाहरूसँग चाहिँ त्यो समन्वय गरे हो। बजारहरू चालू राख्नुहोस्, कृषिजन्य क्रियाकलापहरूलाई नरोक्नुहोस्, ढुवानी र बजारीकरणका कुराहरूलाई सुचारू गरौं भन्ने हिसाबले हामीले चाहिँ अनुरोध गरेका छौँ।
तरकारीको थोक बजार सीमित समय मात्रै खुल्ने हुँदा खुद्रा व्यापारीले पनि आवश्यकता अनुसार तरकारी ल्याउन नसकेको र थोरै तरकारी बिक्री गरी त्यसबाट लागत उठाउनु पर्ने हुँदा सर्वसाधारणलाई तरकारी खरिदमा केही महँगो पर्ने गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढ़न थालेपछि सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर भोगेन्द्र राज डोटेलले संक्रमित संख्या अनुमान भन्दा बढ़ने भएकाले ठूलो मात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताउनुभयो। उहाँले संक्रमितको संख्या सोचे भन्दा बढ़ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताउनुभयो। एसियाली विकास बैंक एडीबीले सार्वजनिक स्वास्थ्य सेवा सुदृढ़ीकरण र कोरोना भाइरसका कारण भएको क्षतिको न्यूनीकरणका लागि नेपाल सरकारलाई झण्डै 30 अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ। मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक मुक्तोर खामुद खानोबले हस्ताक्षर गर्नुभयो। सम्झौता हस्ताक्षर कार्यक्रमका अवसरमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा उपस्थित हुनुहुन्थ्यो। सम्झौता अनुसार ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढ़ीकरण तथा कोरोना भाइरसका कारण आर्थिक तथा सामाजिक रूपमा परेको क्षति न्यूनीकरणमा प्रयोग गरिनेछ। गरीब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनरुत्थानमा जान समेत रकम उपयोगी हुने बैंकले जनाएको छ। ऋण सहयोगबाट सरकारले 7 प्रदेशमा कम्तीमा 2,00,000 क्वारेन्टाइन निर्माण गर्न र दैनिक 3,000 मानिसको कोरोना परीक्षण गर्न सक्ने एडीबीले जनाएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 2 ठोरिया जंगलमा गएराती भएको सवारी दुर्घटनामा मृत्यु भएका 12 शनाखत भएको छ। मृत्यु हुनेमा दैलेख कुरास गाउँपालिका 4 गाड़ी चालक दानबहादुर खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 3 तातोपानीका सहचालक पवन भण्डारी, रोल्पा थवाङ 3 भीमबहादुर विक र नरेन्द्र विक, रोल्पा रुन्टीगढ़ी 6 होलेरीका मोहन चन्द्र विक, दाङको राजपुर 6 राम कुमार पुन र ठेगाना नखुलेका निम बहादुर ओली, देउबीर विक, बुद्धिराम विक, पूर्ण बहादुर पुन, सीता पुन र रितेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घाइतेहरूमध्ये 10 सल्यान, 6 दाङ र 5 रोल्पाका रहेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका 2 ठुरिया जंगलमा गए राती फोर्स गाड़ी दुर्घटना हुँदा 12 मृत्यु भएको थियो भने 21 घाइते भएका थिए। भारतको रूपैदिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगंजबाट सल्यानतर्फ जाँदै गरेको गाड़ी करिब 12 दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 5 ख 59 95 नम्बरको गाड़ी रोकिराखेको 4 ख 90 64 नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो। घटनास्थलको प्रकृति हेर्दा तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। रूकुम पश्चिमको चौरजहारी नगरपालिका 8 सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिका संयोजक जितेन्द्र बस्नेतले घटनाको सत्य तथ्य छानबिन भइरहेको बताउनु भएको छ। समितिले घटनाको सत्य तथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाउने बताउनु भयो। घटनाबारे बाहिर आएका र आफूले विभिन्न तौरबाट गरेका छलफलमा आएका कुरालाई पनि सूक्ष्म रूपमा अध्ययन गरिरहेको संयोजक बस्नेतले बताउनुभयो। सोतीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव बस्नेतको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको छ। राष्ट्रिय प्रसारण नपुगेका वा पुर्याउन नसकिने नेपालका गाउँ बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापी रूपमै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई उपयोगमा ल्याउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। नेपाल नवीकरणीय ऊर्जा परिसंघले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा सहभागी नवीकरणीय ऊर्जा क्षेत्रका विज्ञहरूले भौगोलिक विकटताका कारण नेपालका सबै ठाउँमा केन्द्रीय प्रसारण पुर्याउन कठिन हुने भएकाले सोलर फोटो भोल्टेक प्रविधि वा साना तथा लघु जलविद्युत आयोजनाहरूलाई मिनी ग्रिडका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा ऊर्जा विज्ञद्वय देवेन्द्र प्रसाद अधिकारी र कृष्ण प्रसाद देवकोटाले अहिले पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका 4 लाख घरधुरीमा विद्युत सुविधा पुग्न नसकेकाले ती स्थानमा उपयुक्तताका आधारमा सोलर वा लघु जलविद्युत आयोजनाहरूको मिनी ग्रिड निर्माण गरी विद्युतीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपाली सहित 235 यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सियोल उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कोरियन एयरको एयरबस A320 चार्टर्ड जहाज यात्रु लिएर सियोल उडेको र जहाजमा 69 विदेशी तथा 163 नेपाली र 3 बालबालिका रहेका विमानस्थलले जनाएको छ। गैराति कतार एयरवेजको एयरबस A320 जहाजले नेपालमा रोकिएका 303 यात्रु तथा 9 बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो। विमानस्थलका अनुसार बन्दाबन्दीमा 93 अन्तर्राष्ट्रिय उडान भएका छन् भने करिब 8,000 यात्रु विभिन्न मुलुक फर्किएका छन्। कामको सिलसिलामा जिल्ला बाहिर र छिमेकी मुलुक भारतबाट बाजुरा जिल्ला भित्रनेको संख्या 2200 नाघेको छ। यस अवधिमा जिल्ला भित्रने क्रम समेत जारी छ। जिल्ला भित्रिने संख्या बढ़ेसँगै कोरोना भाइरसको जोखिमबाट बच्न प्रशासनले जिल्लामा सुरक्षा व्यवस्था थप कड़ा बनाउनुका साथै सबै स्थानीय तहको क्वारेन्टाइनलाई थप व्यवस्थित बनाएको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
कामको सिलसिलामा देशका विभिन्न शहर तथा छिमेकी देश भारतमा गएका नागरिकहरू आउनेको संख्या 2252 जना पुगिसकेको छ भने आउने क्रम जारी रहेको छ। सीमा क्षेत्रमा सुरक्षा सहित बाहिरबाट आउनेको सामान्य चेक जाँच गरेर मात्र जिल्ला भित्र पठाउने गरिएको छ। सीमा क्षेत्र डाब बजारमा खटिएका डाक्टर खडक विष्ट
भारतबाट भित्रिने गाडीहरू र नेपालको काठमाडौँ धनगढी सम्झनबाट सबै नाकाबाट आएको गाडीहरूलाई कोर्डिनेसन हुने भएको कारणले उनीहरूलाई सामाजिक दूरी कायम गर्दै यताबाट काउन्सिलिङका कुराहरू भए अनि चेक जाँचको कुरा भइरहेको
छ। चेक जाँच भइरहे पनि भेटभाटको यात्रा रहेकाले जोखिम भने बढ्ने हुँदा सबैले सतर्क हुनुपर्ने भनाई छ जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माको।
भारतबाट आउने जो कामदारहरू जुन विदेशमा चाहिँ काम गर्ने चाहिँ नेपाली दाजुभाइहरू छन् जुन बाजुरामा पनि करिब 1100 जना जति चाहिँ भित्रिसक्नु भएको छ। दुईवटा नाकाहरू गौरी र जुन गड्डा चौकी नाकामा छ थुप्रो मान्छेहरूको चाहिँ जमघट चाहिँ भएको चाहिँ छ।
जोखिम बढ्ने सम्भावना देखिएपछि जिल्लामा सुरक्षाको कड़ा व्यवस्थापन मिलाई ओडा ओडामा क्वारेन्टाइन लगायतको सुरक्षित व्यवस्थापनमा कमी नगर्न स्थानीय तहलाई अनुरोध गरिसकिएकाले जिल्लावासीलाई लकडाउनको पालना गरी ढुक्क बस्न आग्रह गर्नुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी।
प्रत्येक स्थानीय तहलाई ओडा ओडामा चाहिँ जहाँ पनि सम्भाव्य स्थान छ विद्यालय होस् या सामुदायिक भवनहरू छन् त्यस्तो जहाँ चाहिँ सुरक्षित तरिकाले उहाँहरूलाई चाहिँ क्वारेन्टाइन राख्न सक्छ त्यो चाहिँ व्यवस्था गर्न भनिसकेका छन् र उहाँकै सुरक्षाको लागि डराउनु पर्ने अवस्था छैन। आफूले सजग चाहिँ पक्कै रहनुपर्छ।
जिल्ला बाहिरबाट आउने नागरिकको व्यवस्थापन कसरी गरिराख्नु भएको छ त बडीमालिका नगरपालिका नगर उपप्रमुख कविता विष्ट।
तिनीहरू यहाँ आइसकेपछि यहाँ क्वारेन्टाइनमा बसेको यताउति सबै अनि खानादेखि लिएर सबै कुराहरू हामीले भेट्यौं।
विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस COVID-19 पराजित गर्न क्वारेन्टाइन सहित लकडाउनको पूर्ण पालना गरे मात्रै दूर दराजका गाउँहरू कोरोनाबाट कम प्रभावित हुने देखिन्छ। हुन्छ राजेन्द्र विक रेडियो नेपाल बाजुरा।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतीय सरकारले रेल सेवालाई आंशिक रूपमा खोले सँगै कैयौं रेल स्टेशनमा अस्तव्यस्त भीड़ देखिएको समाचार छ। 2,50,00,000 भन्दा बढ़ी यात्रु बोकेर चल्ने भारतीय रेलमा आज 1,45,000 भन्दा बढ़ी मानिसहरूले यात्रा गरेको बीबीसीले जनाएको छ। आजदेखि भारतीय सरकारले 200 रेललाई संचालनमा ल्याएको छ। यसरी रेल स्टेशनमा भएको भीड़मा सामाजिक दूरी तथा सफाई कायम गर्न कठिन हुने भएकाले कोरोना संक्रमण बढ़ने डर पनि बढ़ाएको छ। अमेरिकाको मिनिसोटा राज्यमा अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी हिरासतमा भएको मृत्यु पश्चात शुरू भएको विरोध आज 6 दिन पनि कायम रहयो। आज 75 भन्दा बढ़ी अमेरिकी शहरमा प्रदर्शन भएको र 40 भन्दा बढ़ी शहरमा निषेध आज्ञा जारी भएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीले प्रहरीका गाड़ी र कैयौं पसलहरूमा आक्रमण गरेको र कैयौं ठाउँमा लूटपाट मचिएको समाचार छ। यसैबीच व्हाइट हाउस अगाडि भएको प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रयोग गरेको र गुप्तचरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका कारण व्हाइट हाउसको बंकरमा लुकाएको पनि समाचार बाहिरिएको छ। प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मर्नेको संख्या 3,74,500 नाघेको छ। विश्वका सबैजसो राष्ट्रमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट विश्वभर 63,00,000 भन्दा बढ़ी नागरिक प्रभावित भएका छन् भने संक्रमित मध्ये 28,50,000 यसलाई फेरि सुन्नुहोस् संक्रमित मध्ये 28,64,000 भन्दा बढ़ी व्यक्ति रोग निको भएर घर फर्केका विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। व्यक्ति व्यक्ति बीचको दूरी बनाई व्यवहार चलाउने र सरसफाईलाई बानीको रूपमा व्यवहारमा उतार्न आग्रह गरिरहेको विश्व स्वास्थ्य संगठनले अहिलेसम्म अचूक औषधि बनी नसके पनि छिट्टै कोरोना विरूद्धको भ्याक्सिन र औषधि बन्ने जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशको पूर्वी भूभागमा निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा देशका पूर्वी भूभागहरू लगायत मध्य तथा पश्चिमी पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। स्वदेशमै रोजगारी सिर्जना गर्न सिपदेखि पुँजी र बजारदेखि प्रविधिसम्मलाई ध्यान दिएर बजेट व्यवस्थापन गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा प्रश्न। एसियाली विकास बैंक एडीबीद्वारा नेपाललाई करिब 30 अर्ब बराबरको आर्थिक सहयोग उपलब्ध गराउने, आज थप 239 जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या 1,811, बाँकेको राप्ती सोनारीमा भएको सवारी दुर्घटनाका मृतक 12 जनाकै शव शनाखत र कोरोना संक्रमणकै बीच भारत सरकारद्वारा आंशिक रूपमा रेल सेवा शुरू। हौस् त, राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।